نحمده ونستعينه ونستغفره ونؤمن ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله الله الصالح وعد الأمانة ونصح الأمة صلوات الله تعالى وسلامه عليه وعلى آله وأصحابه أفضل الصلوات وأتم التحيات سلم تسليما كثيرا كثيرا أما بعد محترم بزرگوں اور بھائیوں جن مسلمانوں کے پاس
دین کی کچھ فہم ہے اور اہمیت بھی ہے دین کی
نمازوں کی طرف بھی متوجہ ہیں نماز پابندی سے پڑھتے ہیں اور جن کو دین کے کام کرنے کا شوق ہے جن کو دین کا کام کرنا چاہیے ان کو ان کے دین کے کاموں کے ساتھ ایک کام کی اور ضرورت پڑتی ہے اس آدمی کو جس کے پاس دین کی فہم ہے سمجھ ہے وضو ہے اس میں تھوڑا بہت خدا کا خوف ہے نماز روزے کا پابند ہے تو دین کے کاموں میں حصہ لیتا ہے اس کو ایک دین کے کام کی ضرورت ہے خاص مقصد کے لیے وہ یہ ہے کہ ایسا دین کا کام چاہیے جس میں اس کے دینی مزاج میں ترقی ہو اور دینی مزاج بنے ہر دین کا کام کرنے میں دینی مزاج بننا لازم نہیں رہتا دین کے کام بہت ہیں کرنا بھی پڑتا ہے اس میں اس وقت دینی مزاج نہیں بنتا اس کا کیونکہ وہ اس کے ایکٹیویٹی اس ٹائپ کے نہیں ہوتے مثال کے طور پر میں دینی اعتبار سے پالیٹکس کی بات کروں تو دین میں ہے پالیٹکس نہیں بول کے تو نہیں بول سکتے اس کے احکام بتائیں اس کے بارے میں تبصرہ کریں اس کے اوپر ڈسکس کریں اس میں ایمان میں کیا طرف لوں گی اس میں ایمانی مزاج بننے میں کیا فائدہ ہوگا اسے بہت سے دین کے کام اس طرح کے ہیں کہ ہے وہ دین ہی کے کام لیکن دینی مزاج بلڈ ہونا جس کو کہتے ہیں کہ آدمی میں اللہ تبارک و تعالیٰ کی محبت کا غلبہ ہو اللہ تبارک و تعالیٰ کے خوف کا غلبہ ہو اور دین پر چلنے کا دائیہ اس میں آئے حضور پاک صلی اللہ علیہ وسلم کی اتباع کرنے کا شوق آئے اللہ کے لیے قربانیاں دینے کا جذبہ اور حوصلہ آئے جہاں ایسے مضامین کا اعادہ ہوگا بار بار اور ایسا انوائرمنٹ دیا جائے گا اس کو وہاں یہ کیفیت آئے گی اس دعوت والے مزاج کی یہ نزاکت ہے خاص جس کو ہم تبلیغ کے کام سے جانتے ہیں اس کے خاص مزاج اس کا یہ ہے کہ یہ جہد اور یہ محنت گھومتی ہی ہے ایمانی مزاج بنانے کے اوپر تو دوسروں کا بھی بنتا ہے اپنا بھی بنتا ہے جماعت میں نکلنے والے کا زیادہ بنتا ہے آمن بات ہے کیونکہ وہ ماحول میں ہے رات و دن کی مشغولیت ہے خاص اس کا بنا ہوا ہے اسکیجول بنا ہوا ہے ایک مرتبہ ہم رائے سنگھ گئے تھے رائے سنگھ بھوپال کے پاس ہے بہت پرانے بڈھے ہیں وہاں پہ تبلیغ کے حضرت یوسف رحمۃ اللہ علیہ کے تربیت یافتہ بہت لوگ تھے جب ہم گئے تھے جب کی بات بتا رہا ہوں تو بےچارے گئے ہوں گے 20-25 سال پہلے کی بات بول رہا ہوں 25 سال سے بھی پہلے گئے تو ان لوگوں نے بہت عجیب عجیب باتیں سنائی تھی امام یوسف رحمۃ اللہ علیہ کے زمانے کی اور ان کے دادی اس میں سے انہوں نے ایک بات یہ کہی تھی کہ تبلیغ میں نکلنے والوں تمہارا محنت کا میدان باہر کے لوگ نہیں وہ جو تمہارے ساتھ نکلے ہوئے ہیں وہ ہیں انہوں نے یہ بتایا ان کی ایک بات یہ بھی تھی انہوں نے کہا تھا کہ تمہارا محنت کا اصل میدان وہ ہے جو تمہارے ساتھ نکلا ہوا ہے کیونکہ وہ وقت فارغ کر کے اب تمہارے ساتھ ہے اس کا کوئی کام نہیں ہے سوائے تمہاری بات سننے کے اور تمہارا تم جیسا ذہن بناؤ گے ویسا ذہن اس کا بنے گا جیسے اخلاق بناؤ گے ویسے اخلاق بنیں گے جتنے دن کے لیے تیار کرو گے اتنے دن کے لیے وہ تیار ہوگا چلے والا ہے تو 4 مہینے کر لے گا 4 مہینے والا ہے تو ہر سال 4 مہینے کر لے گا ایک انداز کی بات انہوں نے کہی تھی میں ادھر میرا ذہن اس لیے منتقل ہوا
کہ دین کی محنت کی ایک قسم ہے یہ. اس قسم کی خصوصیت ہے ایمانی مزاج کا بڑھنا اور اللہ رسول کے ساتھ میں محبت کے اندر ایک خاص بھڑک پیدا ہونا. محبت میں ایک خاص بھڑک اور ذرائع سے بھی پیدا ہو جاتی ہے, لیکن یہ ایک ماحول دینے کے ساتھ ہے. یہ مخصوص قسم کی مشغولیت 24 گھنٹے میں دینے کے ساتھ ہے, یہ اس کا الگ امتیاز ہے.
جس میں اللہ تبارک و تعالیٰ کی عظمت و بڑائی, اللہ تبارک و تعالیٰ کی کبریائی, ان کی حفاظت, ان کی ربوبیت کا تذکرہ سب سے پہلے ہوتا ہے. پھر آخرت کا ذکر, آخرت کی تفصیلات, خبر کا ذکر, خبر کی تفصیلات, حضور پاک صلی اللہ علیہ وسلم کی سیرت مبارکہ ان کا ذکر, اور پھر آپ صلی اللہ علیہ وسلم کی اور حضرت صحابہ کرام کی قربانیوں کا تذکرہ. خاص یہی اس کا موضوع ہے, سبجیکٹ یہی ہوتا. اس کی وجہ سے میرے دوستو بھائیو, جو دیندار طبقہ ہے اس کو اس غذا کی ہمیشہ ضرورت پڑتی. یہ غذا ہے, جو دیندار طبقہ ہے اس کی غذا ہے. یہ دیندار کو دین ہونا غذا, دنیا دار کو دنیا ہونا غذا, گائے بھینس کو گھاس ہونا غذا ہے, شیر کو جو ہے گوشت ہونا غذا ہے. دیندار کو دینی غذا چاہیے, مناسبت ہونی پڑتی ہے غذا میں, یہی تو مناسبت ہے. تو اس لیے یہ کام بے دینوں کا نہیں ہوتا, یہ کام ہے اصل دینداروں کا, اور دینداروں کے ان کے اپنے کام کا. یعنی اللہ پاک نے جتنی مناسبت ہمیں دین سے عطا فرمائی ہے, یہاں جو مجمع تشریف فرما ہے, اور اللہ تعالیٰ کا کرم ہے کہ اس کی فکر بھی ہے, احساس بھی ہے, تھوڑا بہت تقویٰ بھی ہے جتنا اپنے سے ہو سکتا ہے, تھوڑے بہت گناہ بھی ہیں, زیادہ گناہ ہوتے ہیں, تھوڑا تقویٰ ہوتا ہے. گنہگار کو اسپیشل ضرورت ہے, اس لیے کہ گناہ کے معاف ہونے کا یہ سامان ہے. سب سے پہلے دعوت کے کام کی سب سے پہلی بشارت اور سب سے پہلا وعدہ یغفر لکم ذنوبکم, تم یہ کام کرو میں گناہ معاف کر دوں, تمہارے پاپ دھو دوں گا. اور کون پاپی نہیں ہے, سارے پاپی ہیں. کون جتنا پاپی ہے معلوم, جس کو جتنا علم ہے, تھوڑا علم ہے تو انہیں اپنے کو تھوڑا پاپی سمجھ رہا, زیادہ علم ہے تو اپنے کو زیادہ پاپی. کس ناحیے سے ہم بہت کم غور کرتے ہیں میرے دوست, یعنی یہ پہلو میں نے اس لیے چھیڑا ہے کہ ہمیں دعوت کے کام پہ غور و خوض کا موقع ملتا ہے, سننے سنانے کا موقع ملتا ہے, لیکن اس پہلو کو سوچنے کا موقع نہیں ملتا. یہ بھی ایک پہلو ہے اور اس کی بہت ضرورت پڑتی ہے, بہت ضرورت. آدمی پر غفلت آتی رہتی ہے, غفلت اس کی خصوصیت ہے, نسیان اور بھول آتی رہتی ہے, یہ اس کی خصوصیت ہے. نفس کا اصل کام غفلت اور سستی ہے. نفس کا جو اصلی فطری کام ہے, اس کا پیدائشی کام جس پر وہ مجبور ہے, پیدا ہوا ہے, غفلت ہے اور سستی ہے. میرے سے سستی بہت ہو رہی ہے, میرے سے غفلت بہت ہو رہی ہے, تو مطلب یہ کہ نفس بہت موٹا ہو رہا ہے. وہ غفلت جو ہے نا ہم پر آتی رہتی ہے اور سستی بھی آتی رہتی ہے, یہ نفسانیت ہے. نفسانیت طبیعت کے ساتھ میں بھی جڑی ہوئی ہے تھوڑی سی. نفس کا دوسرا نام طبیعت ہے, طبیعت کا دوسرا نام نفس ہے. لیکن خواص سے جسم میں سے ایک چیز نسیان ہے, بھول ہے, اور یہ اللہ پاک کی بہت بڑی حکمت و مصلحت ہے جو ہمارے ساتھ بھول ہے, اور بڑا فائدہ ہے اس میں اپنا. اگر بھول نہ ہوگی تو کتنے صدمے آدمی گزار دیتا ہے زندگی کے. اگر بھولنے والا نہ ہوتا تو کسی کام کا قابل نہیں رہتا. کتنے درد آدمی کی زندگی میں ہوتے ہیں, اگر وہ بھولنے والا نہ ہوتا تو کسی کام کا نہیں رہتا. جس کو باپ سے زیادہ محبت ہے, اس کا باپ گزر جائے وہ بھولے نہیں, بتاؤ کیا ہوگا. جس کو بیوی سے زیادہ محبت ہے اگر وہ بھولے نہیں بیوی کی محبت کو, اولاد سے زیادہ محبت ہے اولاد کو بھولے نہیں, کیا ہوتا ہے انسان. بڑی ضرورت پڑتی ہے اس کی, और ये जितना आदमी ये तीनों चीजें हैं, सुस्ती और गफलत और भूल, और ये तीन चीजों का लाजमी नतीजा आदमी को टकराव की जरूरत है, किसी चीज को बार बार करने की जरूरत है। गफलत भी टकराव से जाएगी, सुस्ती भी टकराव से जाएगी। जब आप ममारसत कर लेते हैं किसी चीज की तो सुस्ती नहीं रहेगी। ममारसत कहते हैं मलका बनाने को। मलका बनाने का मतलब ये होता है कि बगैर ज्यादा तवज्जो के इजीली कोई काम आप करने के काबिल हो जाए, उसे ममारसत कहते हैं। एक न्यू ड्राइवर है और एक पुराना ड्राइवर है, एक न्यू टाइपिस्ट है और एक पुराना टाइपिस्ट है, दोनों बहुत फर्क होता है। पुराने टाइपिस्ट को हमने देखा, इधर भी देख रहा है उधर भी देख रहा है, बात भी कर रहा है और जो लिखा हुआ है उसको टाइप कर रहा है, और अपने उंगलियों को तो देखता ही नहीं वो कि मैं क्या टाइप कर रहा हूँ, क्योंकि वो तो ऑलरेडी वही टाइप कर रहा है जो हमारे वहां। और नया यू करते न्यू टाइपिस्ट में और पुराने टाइपिस्ट में उसको ममारसत है, इसको ममारसत नहीं है। यही हाल ड्राइवर का है। हमारा एक दोस्त है आर्य वर्मा, दोनों हाथों को इस्तेमाल नहीं करता ट्रेन में। अरे हजरत ये कहा लगा ले मैं पंचायत, अरे भाई कि गाड़ी चला यार, बस वो अंगूठे में अटका देता हूँ टेंशन में। इतनी भी लंबी ड्राइविंग हो हालांकि हम 4-6 घंटे की ड्राइविंग करते हैं उसके साथ, अंगूठे में अटका देखिए खा रहा ये रहा जिला देख रहा अपना जमीन पड़ा ये चला रहा। हाथ से जब होती है तो हाथ से उसकी आदत नहीं है, कोई राजी नहीं हो। इतने में हमारा सद हुए उसको कि वो अपने अंगूठे की स्टेयरिंग के अंदर, दो अंगूठे के अंदर बीच की उंगली के अंदर स्टेयरिंग फंसा देके पूरी गाड़ी को हैंडल करता है, दूसरे आदमी को करके करो ऐसा जिसको आदत नहीं। तो गफलत का इलाज तकरार है और सुस्ती का इलाज तकरार है, उससे चीज इजी हो जाती है, और भूल का इलाज तकरार है। और तकरार का मतलब बार बार किसी चीज को करना, और इसमें जो है ना दावत के काम में यही चीज होती है कि जो हमारी रिजा है वो बार बार हमें मिलती है। तो भूलते जिससे हैं अल्लाह तबारक व तआला के ताल्लुक की ताजगी को भूलते हैं, मोहब्बत के और इश्क के हलवले को भूलते हैं, उसमें गफलत होती है, उसमें सुस्ती होती है। आखिरत की फिक्र को आदमी भूलता है, आखिरत को भूलता है। अगर टकराव न हो तो आखिरत का भूलना जरूरी है। वजह उसकी है कि वो गैब में है। सारे ईमान की बुनियाद किस पर है? नजर नहीं आने पर, मुशाहदे पर है ही नहीं। जन्नत नजर नहीं आती, जहन्नम नजर नहीं आती, आखिरत नजर नहीं आती, कब्र नजर नहीं आती, तकदीर नजर नहीं आती, फरिश्ते नजर नहीं आते, और हमारे लिए तो पैगंबर भी नजर नहीं आए, समझ आ गया, किताब का उतरना भी नजर नहीं आया। अल्लाह पाक तो है, ये अलग बात है कि अल्लाह तआला की दूसरी खसूसियत है, वो ये कि अल्लाह तबारक व तआला बहुत ज्यादा जाहिर है बल्कि गैब में चले गए। वला खिफाउहु इल्ला शिद्दतुज़्ज़ुहूर, अल्लाह तबारक व तआला का छुपना उनके ज्यादा जाहिर होने की वजह से है। والاول والاخر والظاهر والباطن, वो बहुत जाहिर है इसलिए नजर नहीं आते। अल्लाह ताला अगर जाहिर ना हो तो मखलूक दिखती कैसा? अल्लाह ताला अगर जाहिर ना हो तो मखलूक नहीं दिखती। अल्लाह ताला नूर है, अल्लाह नूर समावाद वल अर्द, और नूर की खसूसियत है दूसरे को खुद जाहिर होके दूसरे को जाहिर करना। नूर की तारीफ है जाहिर लाइनी ही मुजहिर लगाई ही, नूर की तारीफ यही है जाहिर लाइनी ही मुजहिर लगाई रही, आंखों में हमारे नूर है, जाहिर होके चीजों को जाहिर करता है तो दिखते हैं, मगर आंख का नूर नहीं दिखता, हम अपने आंख के नूर को नहीं देखते, आपके नूर में सब देख रहे हैं, आप भी दिख रहे, दीवार भी दिख रही, छत भी दिख रहा, ये भी दिख रहा, वो भी दिख रहा, तो आपका नूर नहीं दिख रहा, मगर वो जाहिर होने की वजह से ही दिख रहा है।
دیکھیے حضرت اسماعیل شہید رحمۃ اللہ علیہ کا جملہ ابقات میں جہاں سے شروع ہوتا ہے وہاں ابقات جہاں سے شروع ہوتی ہے وہ یہی ہے کہ وجہ اللہ کے نور میں آسمان و زمین جگمگ جگمگ کر رہے ہیں. وجہ اللہ کے نور میں آسمان و زمین جگمگ جگمگ کر رہے ہیں. یہ شروع یہی سے کتاب اللہ کے وجہ کا نور ہے یہ, جس میں مخلوق ظاہر ہے مگر اللہ نے لکھا. روشنی کا نام نہیں ہے اللہ تعالیٰ کے نور سے, تو رات بھی روشن ہے. رات رات اللہ کے نور سے بنی گی, دن اور دن اور دن اللہ کے نور سے ہے. جس سے ظاہر ہو رہی ہے چیز وہ اللہ تعالیٰ کو تعالیٰ کا ہی نور ہے, ان کے صفت نور میں ہی ظاہر ہے ساری. اللہ بہت ظاہر ہے لیکن وہ بہت ظاہر ہے اور باطن ہے. بہت ظاہر ہے اور باطن ہے, ظاہر بھی ہے وہ باطن ہے, وہ اول بھی ہے وہ آخر بھی ہے. وہ بکل شیء علیم, وہ ہر چیز کے علیم ہے. وہ الاول والآخر والظاہر والباطن, وہ بکل شیء علیم, وہ ہر شیء کے علیم ہے. جو علیم ہوتا ہے نا وہ اپنے معلوم کا اول بھی ہوتا, آخر بھی ہوتا, ظاہر بھی ہوتا, باطن بھی ہوتا. جیسے آپ اپنے معلوم کے اول آخر ظاہر باطن ہیں, جیسے آپ کی گاڑی آپ کا معلوم ہے. اب آپ اپنی اس گاڑی کو سوچو جو آپ کے علم میں ہے, وہ نہیں جو فزیکلی آپ کے گھر کے سامنے کھڑی ہے یا مسجد کے اس پہ کھڑی ہے پارکنگ میں. آپ کی گاڑی جو آپ کے ذہن میں ہے, اس کے اول بھی آتی ہے, اس کے آخر بھی آتی ہیں, اس کے ظاہر بھی آتی ہے, اس کے باطن بھی آتی ہے. اور ایک بات ہے صوفیا کی, سنا دو, معلوم میں علیم ہی کا تعین ہوتا ہے. تھوڑا سا ہٹ کے لگ رہا ہے لیکن ہٹا ہوا نہیں ہے. یہ سب کلمہ لا الہ الا اللہ ہے مگر کلمہ لا الہ الا اللہ کا ڈیپتھ نظر آئیے. سمندر میں کہیں زیادہ گہرائی ہے کہیں کم گہرائی ہے نا, بہت اندر ہے لا الہ الا اللہ, بہت ہی بہت اندر ہے. پڑھنے کو تو بہت اندر ہے, عمر چاہیے پوری. اللہ اللہ ہے, اللہ ہی الہ ہے, تو اللہ کو سمجھنا ہے, اللہ کی صفات کو سمجھنا ہے. لا الہ الا اللہ جب سہل المنتنا میں سے پڑھے تو بہت ایزی ہے, اترے تو بہت گہرا ہے. حتیٰ کہ یہاں تک گہرا ہے, یہاں تک گہرا ہے کہ صوفیہ فرماتے ہیں کہ ہم سب لا الہ الا اللہ کی وجہ سے جو مسلمان کہلاتے ہیں وہ تباہ کہلاتے ہیں اصلاً نہیں. مطلب یہ کہ ہم کو لا الہ الا اللہ کا مطلب نہیں معلوم ہے, ہم تو صرف یہ کہتے ہیں کہ جو لا الہ الا اللہ کا مطلب حضور کے پاس تھا اس پر ہم ایمان لاتے ہیں. لا الہ الا اللہ کا جو مطلب ان کے پاس تھا اس پر ہم ایمان لائے, اس وجہ سے ہم مسلمان ہیں. ورنہ لا الہ الا اللہ کا ترجمہ ترکیب کتنی مشکل ہے پوچھا مولانا سے, سب سے مشکل ترکیب لا الہ الا اللہ کی. جو بھی ترجمہ کرنے کو جاؤ, جو بھی مطلب کرنے کو جاؤ, وہاں ایک اچھا آتا ہے, رشکار پیدا ہوتا ہوں. تو معلوم میں علیم ہی متعین ہوتا ہے, کیونکہ اس کا نفس ہی تو متعین کر رہا ہے نا, گاڑی کے شیپ کو, گاڑی کے کلر کو, گاڑی کے اندر کو, گاڑی کے باہر کو, گاڑی کے ڈیزائن کو. کون متعین, کون متعین پڑا اس میں؟ گاڑی تو ہے ہی متعین ہونے کے بعد, ہم ہی متعین ہوتے ہیں, ہم ہی ہوتے ہیں وہ, مگر اعتبار کرتے ہیں اس کو گاڑی معلوم ہونے کی حیثیت. تھوڑی سی باریک بات ہے, میں نے سنا دی ہمارے مولوی حضرات تشریف فرمائے, جب ان کے ذوق کی بھی ہو جائے تو بولے نہیں سنو بھائی. میں بھی یہ سوچنے لگا کہ دو چار تو بیٹھے ہوئے ہیں تو یہی ادھر ہی چلوں. تھوڑا ایسی بات نہیں ہے, میں دوسری بات یہ عرض کر رہا ہوں میرے دوستو, بات اصل میرے دوستو یہ ہے کہ ہم سب غیب کی دنیا پر ایمان رکھتے ہیں, اور غیب پر ایمان رکھنے کی وجہ سے ہمارے مشاہدے سے, ہمارے احساس سے, ہماری نظر سے, اور ہمارے برتاؤ سے, ہمارے احساس سب سے دور ہے چیزوں. تو جو چیز دور ہے اس کا آنکھوں کے ہر وقت سامنے ہونا اور اس کے مطابق ہماری حرکت اور سکون جاری رہنا, ہمارا ایکشن جاری رکھنا, یہ اس پر ڈیپینڈ کرتا ہے کہ کتنا ہمیں یاد ہے. اور جس کوالٹی کے ساتھ میں وہ یاد ہوگا, اس کوالٹی کے ساتھ میں اسے ہمارا انوالومنٹ ہوگا. جس معیار کے ساتھ میں وہ یاد ہوگا, اردو سمجھ لیتے دوست, اس معیار کے ساتھ میں ہمارا ذہن ادھر متوجہ ہوگا. ایک ہے سرسری ذہن میں ہونا, اور ایک ہے ذہن پر مسلط ہونا, اور ایک ہے چھوٹا سا معیار اس کے سامنے ہونا, اور ایک ہے بہت گہرا معیار اس کے سامنے ہونا. اس لیے مجھے اور آپ کو زیادہ ضرورت ہے اس ماحول میں رہنے کی. میں جو کہنا چاہ رہا تھا وہ یہ کہ ہمیں ایک ایسے ماحول کی ضرورت ہے جو ہر وقت ہمیں تازگی دیتا رہے. ہمیں ایک ایسے مذاکرے کی ضرورت ہے جو ہمارے علم کو ہمارے احساسات کو زندہ کرتا رہے, اس کے اندر ذوق اور شوق اور کیف لاتا رہے, اس میں جذبہ اور ولولہ لاتا رہے. وہ جو دور ہے دین سے, وہ جو نماز نہیں پڑھتے, وہ جو روزہ نہیں رکھتے, ان کو بھی ضرورت ہے اس کام کی. لیکن مجھے اور آپ کو اس سے زیادہ ضرورت ہے اگر ہمیں اگر ہے اس بات کی کہ ہم ترقی کریں روحانیت میں. نہیں کرنا ہے ترقی تو تب تو کوئی بات ہی نہیں. ایمان کو کامل نہیں بنانا ہے تب تو کوئی بات ہی نہیں. مگر جب اللہ نے دنیا میں رکھا ہے تو ہم اپنے ایمان کو کامل کیوں نہ بنائیں؟ ایمان کامل بنانے کے لیے تو ہے ہم یہاں پہ. جب موقع ہے, اپرچونیٹی ہے, تو اپنا ایمان کامل کر لیں. ایمان کامل کر لینے سے کیا فائدہ ہوگا؟ دو فائدے ہوں گے, کیونکہ کمالِ ایمان کے بھی دو مرتبے ہیں. ایک کمالِ ایمان ہے اور ایک اکملِ ایمان ہے. سمجھانے کے لیے ادب ہم کمال میں اعلیٰ درجہ. کمال ایمان کی خصوصیت دخول اولی فی الجنہ ہے, پہلے ہی مرحلے میں اللہ پاک کی رحمت میں داخل ہونا, اسٹارٹنگ پوائنٹ پہ ہی اللہ کی رحمت میں جانا, یہ کمال ایمان کی خصوصیات میں سے ہے, ناقص ایمان کی خصوصیات میں سے نہیں. جب آدمی کا ایمان کامل ہوگا تو اس کے مرنے سے پہلے ہی فرشتے اس کے پاس آ جائیں گے. تنزل علیہم الملائکہ, اللہ تخافوا ولا تحزنوا, تو خوف اور حضر مت کرو. خوف آئندہ پتہ نہیں کیا ہوگا, آئندہ پتہ نہیں کیا ہوگا, پتہ نہیں اللہ کے پاس جانا کیا ہوگا, پتہ نہیں قبر میں میرا کیا ہوگا, حشر میں کیا ہوگا. ہر ایمان والے کو اس کی فکر رہتی ہے. حدیث شریف میں آتا ہے کہ المؤمن یموت بعرق الجبین, ایمان والا مرتا ہے پیشانی کے پسینے کے ساتھ. اور اس کی تفسیر میں شرح حدیث میں لکھا ہے اس کا مطلب یہ ہے کہ ایمان والے کو اس کا اندیشہ لگا رہتا ہے پتہ نہیں کیا ہوگا, اور مجھ سے تو کچھ ہوا نہیں, میں نے تو کچھ کیا نہیں. اور وہاں جانا ہے ایک ایسی جگہ پر جہاں زندگی کے سارے اسباب ختم ہو جائیں گے. پتہ نہیں تنہا میں جاؤں گا, پتہ نہیں مجھے کیا چیز فیس کرنی پڑے گی. اس وجہ سے اس کے مرنے سے پہلے اس کے احساسات زندہ ہو کے اس کی پیشانی پر پسینہ آ جاتا ہے. المؤمن یموت بعرق الجبین, ایمان والا مرتا ہے پیشانی کے پسینے کے ساتھ. تو فرشتے کہتے ہیں کہ نہیں نہیں بیٹا, ہم ہی سے آ رہے, خوف مت کرو, یہ مطلب. اور ایمان والا ہے اس کے احساسات تازہ رہتے ہیں, اس کی صحیح فیلنگ رہتی ہے. جو جتنا زیادہ متقی دیندار ہوگا اتنی فیلنگ اتنی صحیح رہے گی. تو اس کو رنج رہتا ہے اپنی بیوی بچوں کا, تو کہتے ہیں حضور مت کرو, غم مت کرو, ہم دیکھیں گے, ہم سنبھالیں گے, ہم سہارا دیں گے, ہم سپورٹ کریں گے. تو ہم سپورٹ کریں گے تو اس کا کام زیادہ بنے گا, اگر تو رہے تو زیادہ بنے گا اس کا کام. اللہ تخافوا ولا تحزنوا, اور یہ بعینہ ہی وہی شرط ہے جو اولیاء اللہ کو اللہ نے دیا. اللہ ان اولیاء اللہ لا خوف علیہم ولا هم یحزنون, اللہ کے اولیاء جو ہیں ان کو کوئی خوف نہیں ہوگا, ان کو کوئی حزن نہیں ہوگا. تو یہاں سے شروع ہو جاتی ہے کاروائی. ہم اولیاء کو پھر حیات دنیا و فی الآخرہ, ہم تمہارے ولی رہے ہیں دنیا میں بھی, تمہیں نہیں پتا تھا. ہمارے ولی رہنے کی وجہ سے تو تم ولایت کے کاموں میں رہے. فرشتوں کی صحبت میں آدمی, فرشتے ماں والے اعمال انجام دیتا ہے, شیطانوں کی صحبت میں شیطانوں والے اعمال انجام دیتا ہے. یہ آدمی کا مزاج ہے. اس لیے کہیں گے کہ ہم اولیاء کو پھر حیات دنیا و فی الآخرہ وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ نُزُلًا مِّنْ غَفُورٍ رَّحِيمٍ. اور قبر میں کوئی معافذہ نہیں, مزے میں رہے گا آپ. جنت کا باغ بنا دیا گیا ہے, جنت کی کھڑکیاں کھول دی گئی ہیں, جنت کا بستر کھول دیا لگا دیا گیا ہے, جنت کے فواقع اور جنت کی نعمتیں اتر رہی ہیں, اور قبر کو کشادہ کر دیا گیا ہے. اور کشادہ اتنا کشادہ اتنا کشادہ ایک مومن کی قبر کو ایک دنیا کے اتنا کر دیا جاتا ہے. ہر مومن کو دنیا دے دی جاتی ہے, کیونکہ اٹھارہ درجے کے مومن کو آخرت میں دس گنا درجے کی دنیا دی جانی ہے, اسی لیے اس کو قبر میں ایک دنیا کی اتنا دے دیتے ہیں. और यह कारी तैयबा रहमतुल्लाह ने लिखा है अपनी किताब में, और उसके दलील ये भी है, हदीस शरीफ में आता है कि ईमान वाले की कब्र को कुशादा कर दिया जाता है ता हद नजर, जहां तक उसकी नजर जाए, और फरमाया हमारी नजर आसमान तक जाती है। यहाँ से आसमान तक किसी को कुशादा कर दिया गया तो दुनिया तो मिली नहीं उसको, आसमान पे जाके दुनिया को देखो मालूम होता है इसका तो बोला है बड़ा बड़ा था, वो भी दिखा दो। और मैदान हशर में लिबास मिल गया, खाना मिल गया, पानी मिल गया, छाया मिल गया, ये चार काम है सब, क्योंकि लिबास तो किसी के पास नहीं होगा, लोगों के पास जिंदारी की जितनी होगी उतना लिबास दिया जाएगा, और दीनदारी असल लिबास है। अब ये मतलब है आयत मुबारक का, लिबास तक्वा ज़ालिका खैर, दुखुल अव्वली फिल जन्नत, जहन्नम को जाने नहीं पड़ेगा, ना जहन्नम वाले हालात हशर में भुगतने पड़ेंगे, ना जहन्नम वाले हालात कब्र में भुगतने पड़ेंगे, ना जहन्नम वाले हालात कब्र से पहले मौत के वक्त में भुगतने पड़ेंगे। ये ईमान के कमाल के साथ है, तो अपने ईमान को कामिल क्यों ना करे भाई, ईमान के साथ ऐसा कुछ नहीं, वो तो मौत के वक्त में भी मुसीबत, और कब्र में भी पता नहीं कौन कौन सी चीज आके पकड़ लेगी, और मैदान हशर में पता नहीं किस किस तरह की जरूरतों से दो चार होगा बंदा, इल्ला माशाल्लाह, जिंदगी की किसी बात पर अल्लाह पाक पूरा ही फैसला फरमाने मकसद का, और दूसरे गुनाहों से नजरअंदाज फरमाने तो हो सकता है, मगर रास्ता नहीं है, सुन नहीं। ईमान के कमाल के साथ है, तो जितनी जरूरत मेरे दोस्तों दूसरों को हम महसूस करते हैं, उससे ज्यादा जरूरत हमारे अपने ईमान को कामिल करने की, और ईमानी सिफात को डेवलप करने की, और ईमानी मिजाज बनाने की, और अल्लाह तबारक व तआला की तरफ चलने के लिए, और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा के लिए लौक और शौक ताज़ा करने की जरूरत पड़ती रहती है। लौक और शौक ताज़ा करना पड़ता है, वो मुस्तकिल रहने वाली चीज नहीं होती, लौक अहवाल में से हाल मुस्तकिल नहीं रहता, शौक भी अहवाल में से वो भी मुस्तकिल नहीं रहता। जैसे शादी होने के बाद पुरानी हो जाए तो फिर वो शौक बाकी नहीं रहता, पुरानी बुड्ढी के साथ क्या शौक, वो तो नई नई जवानी में नई नई दुल्हन में शौक है। एक बात मेरे दोस्त ये कि हम ये जहन बनाए कि भाई ऐसी मेहनत दीन की बहुत सी मेहनत है हम कर रहे हैं, वो जरूरी भी है, लेकिन ऐसी मेहनत की भी मुझे जरूरत है जिसमें ये फीडिंग हो, ये रिजा मुझे मिल रही हो, इसलिए हम सब जहन बनाए कि हमें अल्लाह के रास्ते में जाना है। और दूसरी बात मेरे दोस्तों, उम्मत का वो तबका जो बेतलब है उस तक अल्लाह की बात पहुंचे, अल्लाह के नबी की बात पहुंचे, दीन की बात पहुंचे, आज तक उसका कोई सब्स्टिट्यूट नहीं है जो इस काम के अलावा, जिसके अंदर थोड़ी बहुत तलब है, वो जुमा की नमाज को आ गया, लक्ष्य सुन लिया हफीज साहब का, सुनता रहेगा तो आहिस्ता आहिस्ता जहन बनेगा, कोई लिटरेचर पढ़ लिया इस्लामियात का उससे जहन बनता है कुछ ना कुछ, उससे थोड़ी बहुत तकलीफ हो जाती है, कोई ऐसी वेबसाइट और कोई ऐसी लाइन पे चला गया ऑनलाइन पे जिसके ऊपर ये मवाद पाया जाता है वो पढ़ लिया उससे कुछ जहन बन जाएगा, लेकिन जिसमें तलब ही नहीं रही वो नहीं खोलेगा ऐसी वेबसाइट को। जैसे हमारे वास्ते कुकीज अजनबी है उसके वास्ते ऐसी वेबसाइट अजनबी है, जैसे हम फौरन वहां से हट जाते हैं स्किप कर दे के, ऐसे वो हट जाता है यहाँ से स्किप कर देगी, अरे ये मेरा नहीं होता, वही कोई पढ़ना तो है नहीं उसको क्योंकि तलब ही नहीं है उसके लिए, कोई सुनना तो है नहीं उसको, ना जुमा का है वो ना ईद का है उसका, उसको मिलता ही नहीं कोई, बचपन से लेके जवान हो गए, अच्छा 50 में निकल गए 60 तक चले गए, कभी अल्लाह रसूल का नाम ना बोला ना सुना, और 10-20 नहीं है ऐसे, और 10,000-20,000 भी नहीं है ऐसे, और 10,00,000-20,00,000 भी नहीं है ऐसे, करोड़ों में, और मुसलमान अपने को बोलते हैं, बताए हमारी समझ में नहीं आता कि ऐसा भी मुसलमान है क्या, हम तो अपने तरफ नहीं देखता ऐसा, लेकिन जब सफर करते हैं अल्लाह के रास्ते में तब ऐसे लोगों से मुलाकात होती है और पता चलता है कि ऐसा ग्रुप मौजूद है, ऐसा तबका मौजूद है,
उन तक अल्लाह की बात पहुंचाने की जो जिम्मेदारी है वो मेरी और आपकी, उसका कोई सब्स्टिट्यूट नहीं है बीच में, ये रास्ते से नहीं हो सकता, हमें और रास्ते से काम कर लेंगे, और अपनी मुकरारा हिम्मत नहीं है कि हम जाके करें इस काम अलग से। अगर कोई जमाने में करने को भी जाए तो पता नहीं कितने प्रॉब्लम क्रिएट होंगे उसके, और उसको बर्दाश्त भी कर सकेगा नहीं कर सकेगा, जेल भी सकेगा नहीं कर सकेगा, हो नहीं रहा जमाने में इसको। इसके लिए जरूरत है कि हम अल्लाह के रास्ते में भी जाया करें और वक्त निकाला करें, और निकालने से वक्त निकल जाता है। कोई कितना ही मतलब हो, अगर वो उसके उसके तबीयत में आ जाए कि हाँ मुझे करना है, ये तकाजा उसके सर पे सवार हो जाए कि हाँ मुझे करना है, तो कहीं नहीं निकलेंगे तो सवाल नहीं पड़ता। अरे अभी हमारे मौलाना फरमा रहे थे कि आपको कैसे कहीं निकल जाता है किताबें पढ़ाते हुए, सर मैंने उनसे कहा कि मेरा तो मामला अलग है कि मैं तो पढ़ा रही हूँ, मेरे पास तो टाइम नहीं करने, मैं तनखाई काम नहीं करने की रहता हूँ, लेकिन जिसको काम करना है जो काम करता है, अगर उसके सर पे सवार हो जाए कि उसको अल्लाह के रास्ते में निकलना है, वो निकल सकता है। तकाजा चाहिए, एक ऐसा तकाजा जैसे भूख का तकाजा होता है, जैसे प्यार का तकाजा होता है, जैसे चाय का तकाजा होता है, जैसे पानी का तकाजा होता है, जैसे जिंदा का तकाजा होता है, तकाजे को तो आदमी छुपा नहीं सकता, रोक नहीं सकता। अल्लाह के इन बंदों की तरफ जो अल्लाह की मखलूक है और अल्लाह चाहते हैं कि उनका हुज्जत पूरी हो जाए, अल्लाह चाहते हैं कि उनमें बहुत से सही कुलूम हैं जिनके कान अगर आसना होंगे इस बात से तो वो ले लेंगे इस बात को, क्योंकि सही कुलूम एक वक्त लोग जो है ना वो एक जगह नहीं पैदा होते। ये जो मुसलमान है, जो दीदार है, अल्लाह का वली है, उसका भी बेहदार है, उसके पेट में नेत्र आएगी नहीं, उनके इस मामले में तकदीरी निजाम अलग है। वो वली के पेट में शैतान निकालते रहते हैं, शैतान के पेट में तो वली निकालते रहते हैं। जो फिर हई अमीर मैय वही खुद मैय हई की तजल्ली होती रहती है, मुर्दे में से जिंदा, जिंदे में से मुर्दा, और शैतान जैसे शैतान की बात आदमी में से फिर अल्लाह का वली हो तो ये मुर्दे में से जिंदा निकालना हुआ, और वली की बात आदमी के पेट में कोई शैतान की बात बच्चा आ जाए तो वो तो फिर जिंदा में से मुर्दा निकालना हुआ ना। और यह हदीस शरीफ की तस्वीर है, मतलब लगी अज़कुर रब्बहु अल्लज़ी ला यज़कुर कमा हय्य वल मय्यित, अल्लाह का जिक्र करने वाला जिंदा है, अल्लाह का जिक्र नहीं करने वाला मुर्दा है। इब्राहिम अलैहिस्सलाम आज़र के पेट में से आ गए, वो बुत परस्त भी, वो बुत गर भी, वो बुत फरोश भी, उसके पेट में अल्लाह का खलील पैदा हुआ इब्राहिम के लिए। और नूह अलैहिस्सलाम पैगम्बर है, पैगम्बरी भी ऐसी ऐसी पैगम्बरी है, 950 साल जिसने तबीयत की, और अंदाजा करो क्या क्या जिगर था, क्या हौसला था, क्या सबक था, क्या इस्तेकामत थी, उसके उनके पेट में कलाम पैदा हो गया। तुम समझ नहीं सकते कौन कहाँ पैदा होते हैं, हर मत वाले लोग बोलते ये देखो ये तबली वाले कहते हैं इनके औलाद की देखो, अरे भाई उन्हें क्या करेंगे अपनी औलाद की, हर मत तबली वाले बोल देते हैं कि अगर तुम दिन की मेहनत नहीं करोगे तो तुम्हारे पेट में से औलाद निकलेगी, वो खराब निकलेगी। बड़े बड़े मशाकिन को हमने देखा उनकी पेट में जो औलाद खराब है, अरे भाई इसकी क्या दलील है कि उसने कोई मेहनत नहीं की होगी, उसने तबलीग नहीं की होगी, उसने तरबियत की कोशिश नहीं की होगी। हाँ अगर आपके सामने ये हो कि उसने कोई कोशिश नहीं की फिर वो बिगड़ा है, फिर तो आप बोल सकते हैं महज उसके मशाइख के पेट में से होना दलील नहीं है, या उसका तबलीग नहीं करना दलील नहीं है। हम लोग ज्यादा ताना दिए उन लोगों को, तो अब तबलीग वालों के पेट में से देख लो क्या क्या हो रहा है। जिंदगी गुजर गई तबलीग करते करते, ना बेटा काबू में ना बेटी काबू में, वो घरों के साथ भाग रही, कुछ बोल नहीं सकते इस मान में। तो सही कुलूम बटे हुए हैं, पूरी दुनिया में बटे हुए हैं, पूरी कौमों में बटे हुए हैं, पूरी नस्लों में बटे हुए हैं, पूरी जुबान बोलने वालों में बटे हुए हैं। वो किसी मुल्क के साथ खास नहीं है, किसी इलाके के साथ खास नहीं, किसी रंग के साथ खास नहीं, किसी नजर के साथ खास नहीं, किसी जुबान के साथ खास नहीं। अब तारा जलाल हुआ मना वालों ये चाहते हैं कि जिनके पास इस्लाम की दौलत है वो हर बंदे को जाके माफ करे और उसको मेरा पैगाम दे, अगर वो सही कल्ब है तो ले लेगा बात को, और वो अल्लाह को मालूम है, और अल्लाह पाक इंतजार करते हैं ईमान वाले बंदों का आलम अस्बाब में। इसलिए जो आदमी उन तक जाके बात को बोलता है उनका काम करने वाला शुमार होता है,
بلکہ کام کرنے والا شمار نہیں ہوتا، ان کی ہیلپ کرنے والا، مدد کرنے والا شمار ہوتا ہے. کتنا بڑا احساس. یا ایھا الذین آمنوا کونوا انصار اللہ، ایمان والو اللہ کی مدد کرنے والے ہو جاؤ. اگر قرآن میں نہ ہوتا یہ جملہ تو بول سکتے تھے، میرا کفر کا مطلب لگ جاتا کبھی بھی. یہ اللہ کو بھی جو ہے نا معبودان باطلہ کی طرح مدد کا مستحق سمجھ رہا ہے، مگر اللہ پاک نے فرمایا میری نصرت ہے کیونکہ میرا ہی کام اس نے کیا ہے، سبب میں نے ایسے ہی بنایا ہے، میں خود نہیں بول سکتا ہوں، برداشت نہیں کر سکتا ہوں، میں اسے بات ہوں، میں فرشتوں کو نہیں بھیج سکتا ہوں، سبب میں نے نہیں بنایا ہے. بلو جاننا ہوں ملکا نہ جاننا ہوں رجولا، اگر فرشتے کو بھیجتے تو آدمی بنا کے بھیجتے. بلا لبتنا علیہم ما یلبسون، اور ان پر وہ تقاضے چڑھا دیتے جو انسانوں پر ہوا کرتے ہیں، تو پھر آدمی ہو جاتا پھر وہ غیر مسلم اس کو کیسے پتہ بولے گا؟ کوئی یہودی بولے، کوئی عیسائی بولے، کوئی برہمن بولے، کوئی بدھسٹ بولے، اور کوئی دہریہ بولے، یہ نہیں ہوگا. اب کون بولے گا؟ یہی بولیں گے، ان کا انتظار ہے، یہی بولیں گے، انہی کا انتظار ہے ان لوگوں تک جانے کا، ان کے مرنے سے پہلے پہلے. اس لیے میرے دوستو اس کی بڑی اہمیت ہے، اسی بنیاد پر اس کی فضیلت ہے، اور اسی بنیاد پر اس کے اندر کوتاہی ہونے پہ بعید ہے. اس لیے اپنی زندگی میں جتنا ہم سے ہو سکتا ہے پوری توانائی خرچ کر کے، پورا برداشت کر کے، پورا صبر کر کے، پوری قربانی دے کے، پیسے کی، وقت کی، صحت کی، حالات کی، ہمیں پہنچنا ہے بندوں کا، ان کے سامنے اللہ کی حکمت و بڑائی سنانا ہے، توحید بیان کرنا ہے، ان کے سامنے جناب رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت کا بیان کرنا ہے. یہ دو بنیادیں بہت اہم ہیں میرے دوستو. اس واسطے ہم میں سے ہر ساتھی ارادہ کرے کہ انشاءاللہ میں ضرور اللہ کے راستے میں جانے کا ارادہ کروں. وہ تیار ہے ماشاء اللہ، اللہ تعالیٰ جزائے خیر دے، اللہ کا قبول فرمائے، اللہ تعالیٰ شان و ہمت عطا فرمائے، صلاحیت پیدا فرمائے. نام لکھا اللہ جزائے خیر دے.